यो रेडियो नेपाल हो। अब श्रेया नेपालबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिद्वारा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त। राजनैतिक स्थायित्व, विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धितर्फ लैजानु पर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्री रमेश लेखकको निर्देशन। देशभर हालसम्म 2000 भन्दा बढ़ीमा डेंगू संक्रमण पुष्टि। डेंगू संक्रमण अझै बढ़ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। र हमासका शीर्ष नेता इस्माइल हानियाको तिहरानमा हत्या।
सुनता, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। राष्ट्रपति रामचन्द्र पौडेलले बागमती, लुम्बिनी र कर्णाली प्रदेशका प्रदेश प्रमुख नियुक्त गर्नुभएको छ। मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम राष्ट्रपति पौडेलले बागमती प्रदेश प्रमुखमा कैलालीका दीपक प्रसाद देवकोटा, लुम्बिनी प्रदेश प्रमुखमा रोल्पाका कृष्ण बहादुर घरते मगर र कर्णाली प्रदेश प्रमुखमा बझाङका यज्ञराज जोशीलाई नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। यसअघि राष्ट्रपति पौडेलले बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्मा, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन र कर्णालीका प्रदेश प्रमुख तिलक परियारलाई हिजै मन्त्री परिषदको सिफारिशमा नेपालको संविधान बमोजिम पदमुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। यसै गरी राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिमा बलाधिकृत रथी अशोक राज सिग्देललाई तोक्नु भएको छ। प्रधान सेनापति प्रभुराम शर्माको 3 वर्ष पदावधि अगावै भदौ 24 गते समाप्त भई अनिवार्य अवकाश पाउनुहुने भएकाले राष्ट्रपतिले उहाँलाई हिजो कायम मुकायम प्रधान सेनापति तोक्नु भएको हो। बलाधिकृत सिग्देललाई हाल ज्येष्ठताका आधारमा मन्त्री परिषदको सिफारिशमा साउन 25 गतेदेखि लागू हुने गरी कायम मुकायम प्रधान सेनापति तोकिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ। मन्त्री परिषद बैठकले चिकित्सा शिक्षा आयोग र शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतका निकायहरूमा 59 तथा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय र कार्यक्रमहरूका लागि राजपत्रांकित तृतीय श्रेणी वा सो सरहका 11 अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको साउन 14 गते बसेको बैठकका निर्णयहरू सार्वजनिक गर्न हिजो सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले 11 अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिनुभएको हो। चीन, अस्ट्रेलिया, रूस, दक्षिण अफ्रिका र श्रीलंकामा कार्यरत नेपाली आवासीय राजदूतहरूलाई 15 दिनभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाउने, विभिन्न 18 देशहरूका लागि आवासीय नेपाली राजदूत नियुक्तिका लागि सिफारिश गर्ने तथा विभिन्न 22 नेपाल सरकारका राजपत्रांकित विशिष्ट श्रेणीका अधिकृत सचिवहरूको सरूवा गर्ने निर्णय पनि गरेको सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले राजनैतिक स्थायित्व, विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धिको बाटोमा लैजानु पर्ने बताउनु भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासमा दिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिले हिजो आयोजना गरेको पुरस्कार वितरण समारोहमा राष्ट्रपति पौडेलले आफूसँग भएको क्षमतालाई देश र जनताको हितका लागि सबैले समर्पित गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। राष्ट्रपति पौडेलले शान्ति, अहिंसा, स्वतन्त्र र लोकतन्त्रको पक्षधर डाक्टर रेग्मीको योगदान नेपालको शिक्षा क्षेत्रमा प्रेरणादायी रहेको र त्यसले असल काममा लाग्न सधैँ प्रेरित गर्ने पनि बताउनुभयो। उहाँले डाक्टर डिल्ली रमण रेग्मीले आफ्नो सम्पूर्ण जायदेथा देशहितका लागि सरकारलाई हस्तान्तरण गर्नुभएको कुरालाई सबैले मनन गरेर अगाडि बढ़नुपर्ने बताउनुभयो। समारोहमा राष्ट्रपति पौडेलले वरिष्ठ पत्रकार भैरव रिसाललाई डाक्टर डिल्ली रमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार 2080 प्रदान गर्नुभएको थियो। यस्तै डाक्टर डिल्ली रमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति पुरस्कार 2080 जापानी सहयोग नियोग जाइका सम्मानित भएको छ। समारोहमा राष्ट्रपति पौडेलले नेपालको शिक्षा, खानेपानी, स्वास्थ्य, गरीबी निवारणको क्षेत्रमा जाइकाको सहयोगको सराहना गर्दै जाइका जस्तो अन्तर्राष्ट्रिय निकायलाई पुरस्कृत गर्न पाउँदा खुशी लागेको बताउनुभयो। कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले डिल्ली रमण कल्याणी रेग्मी स्मारक पुस्तकालयलाई थप व्यवस्थित र प्रविधि मैत्री बनाउने गरी सरकारले काम शुरू गरेको बताउनुभयो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको आर्थिक विकास र समृद्धिका लागि बढ़ीभन्दा बढ़ी प्रत्यक्ष वैदेशिक लगानीकर्ता भित्र्याएर सहयोग गर्न स्विजरल्याण्ड सरकारलाई आग्रह गर्नुभएको छ। नेपालका लागि स्विजरल्याण्डका राजदूत डानियल मेओली मोन्टेलोनेले प्रधानमन्त्री निवास बालुवाटारमा हिजो गर्नुभएको भेटमा प्रधानमन्त्री ओलीले नेपालको विकासका लागि वैदेशिक सहयोग उत्प्रेरक हुने बताउनुभयो। उहाँले समावेशी लोकतान्त्रिक संरचनाको विकासका लागि स्विजरल्याण्डको अभ्यास स्थापित भएको उल्लेख गर्दै नेपाल सरकारले लोकतन्त्रको सबलीकरण गर्दै राज्यका संरचनालाई तल्लो तहका जनताप्रति उत्तरदायी बनाउने प्रयत्न गरिरहेको बताउनुभयो। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले रेडियो नेपाल सबैले सुन्ने राष्ट्रिय माध्यमको रूपमा विस्तार हुनुपर्नेमा जोड़ दिनुभएको छ। रेडियो नेपाल सिंहदरबारमा हिजो आयोजित स्वागत कार्यक्रममा संचार मन्त्री गुरूङले सूचना प्रविधिको विकसित माध्यमहरूसँग प्रतिस्पर्धा गरी रेडियो नेपालले आफ्नो प्रसारणलाई समृद्ध बनाई राष्ट्रको बलियो प्रसारण संस्थाको रूपमा स्थापित गर्नुपर्ने बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरूङले रेडियो नेपालको विकास र सुधारका लागि समयानुकूल कानूनी नीतिगत सहयोग गर्न सरकार तत्पर रहेको पनि बताउनुभयो।
रेडियो नेपाल रेडियो राष्ट्रको हामीले भन्नुपर्ने हो। उसले दावा गरिरहेको छ, त्यसमा हामीले त्यसमा चाहिँ त्यो दावा होइन भन्न पनि सक्दैनौँ। कामले पनि जवाब दिन सकेका छैनौँ। हामीले जवाब दिनु पर्दैन, पर्थ्यो। त्यो सरकारले दिनुपर्छ, त्यो मन्त्रीले दिनुपर्थ्यो, त्यो सचिवले दिनुपर्थ्यो, या प्रबन्धकको छ त्यसले दिनुपर्थ्यो, सञ्चालन समितिले दिनुपर्थ्यो। रेडियो नेपाललाई कसरी समृद्ध बनाउने, व्यवस्थित बनाउने, सुरुमा त स्रोत चाहिँ प्रयोग गर्नु पर्यो। स्रोत पुगेन कि, कानूनको चाहिँ केही आधारहरू बनेन कि, प्रशासनमा चाहिँ कमजोरी भयो कि, जनशक्तिमा चाहिँ कम भयो कि, त्यसको चाहिँ के अरे सुझाव उहाँले दिनुहोस्। तर अबको दिनमा रेडियो नेपाल नेपालको सबभन्दा हामी त बयान त गर्छौँ नि, सबभन्दा पुरानो रेडियो त हुँदै हो। एउटा घर पनि छैन हाम्रो रेडियो नेपालको पहुँच नपुग्यो भन्नु सक्नुपर्छ हामीले। र यति यति जनताको बिचमा त पुग्यो, कतिले सुन्यो त, कतिले सुन्छ त्यो भन्न सक्नुपर्छ हामीले। त्यसको लागि चाहिँ मैले चाहिँ एउटा मिनिस्टरको हैसियतले के गर्नुपर्छ म सबै कुरा तयार छु।
संचार मन्त्री गुरूङले रेडियो नेपालको आर्थिक रूपमा सबल हुँदै जनतालाई सुसूचित गराउने भूमिकामा रहे सरकारको सहयोगीका रूपमा रहन सम्बन्धित निकाय, संघ संगठन तथा कर्मचारी सबैलाई जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो। संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव एवं रेडियो नेपाल संचालक समितिका अध्यक्ष राधिका आर्यालले रेडियो नेपालको संरचनात्मक प्रविधिगत र व्यवस्थापकीय सुधार गरी वित्तीय र व्यावसायिक क्षमता प्रवर्धन गर्न मन्त्रालयले सहयोग गर्ने बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका निमित्त कार्यकारी निर्देशक खगेन्द्र खत्रीले रेडियो नेपालको विगत र वर्तमान अवस्थाको बारेमा जानकारी गराउनुहुँदै रेडियो नेपालले सार्वजनिक प्रसारण सेवाको ढाँचामा आफ्नो प्रसारण सामग्रीलाई रूपान्तरण गर्दै अगाडि बढ़ेको बताउनुभयो। कार्यक्रममा रेडियो नेपालका नायब कार्यकारी निर्देशक चन्द्र पुषणलाल दासले रेडियो नेपालले आफ्नो प्रसारण पहुँच देशका सम्पूर्ण भूभागमा पुर्याउन क्रियाशील रहेको बताउनुभयो। हिजै राष्ट्रिय समाचार समिति रासस केन्द्रीय कार्यालय भद्रकालीमा आयोजित कार्यक्रममा संचार मन्त्री गुरूङले समाचार विषयवस्तु उत्पादनका क्षेत्रमा राससले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। परम्परागत कार्यशैली परिवर्तन गरेर परिणाममुखी काममा केन्द्रित हुन निर्देशन दिनुहुँदै मन्त्री गुरूङले देश र जनताको पक्षमा सकारात्मक नतिजा दिने आफ्नो योजनामा दृढ भएर अघि बढ़न आग्रह गर्नुभयो। मन्त्री गुरूङले सरकारका संयन्त्रलाई बलियो बनाएर लैजा जानुपर्ने र सरकारी संस्थामा संरचनात्मक सुधारको आवश्यकता औल्याउनुभयो। मन्त्री गुरूङले संचार सम्बन्धी कानून परिमार्जन आफ्नो प्राथमिकतामा रहेको पनि बताउनुभयो। नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटिलाई पूर्णता दिन अध्यक्ष माधव कुमार नेपालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ। पार्टी केन्द्रीय कार्यालय अलोकनगरमा हिजो बसेको केन्द्रीय कमिटी बैठकले सबै प्रदेशले केन्द्रीय सदस्यका लागि केन्द्रमा पठाएको सिफारिशका आधारमा नेताहरूको योगदान र क्षमताको मूल्यांकन गरी कार्यदलले पदाधिकारी र केन्द्रीय सदस्यको नाम सिफारिश गर्ने निर्णय गरेको नेता सोम प्रसाद पाण्डेले जानकारी दिनुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका जिल्ला अध्यक्षहरूको भेला आज र भोलि काठमाण्डुमा हुने भएको छ। भेलामा 77 जिल्लाका अध्यक्षहरूले आफ्नो जिल्लाको सांगठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। उप प्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले संक्रमणकालीन न्याय र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्न सबै मिलेर अगाडि बढ़नुपर्ने बताउनु भएको छ। अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकद्वारा हिजो ललितपुरमा आयोजित 32 प्रकाश स्मृति दिवस तथा 30 प्रकाश मानवाधिकार पुरस्कार वितरण कार्यक्रममा उप प्रधानमन्त्री पौडेलले लोकतन्त्र नभई मानवाधिकार प्रयोगको अवस्था रहँदैन भन्नेमा सरकार प्रष्ट र यसको संरक्षणका लागि प्रतिबद्ध रहेको धारणा राख्नुभयो। उप प्रधानमन्त्री पौडेलले मानवाधिकारको संरक्षणका लागि राज्यलाई जिम्मेवार बनाउन र नेपालमा न्याय मर्ने छैन भन्ने विश्वास दिलाउन सबै मिलेर थप कार्य गर्न आवश्यक रहेकोमा जोड़ दिनुभयो। गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ। सिंहदरबारस्थित राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागको हिजो निरीक्षण गर्नुहुँदै गृहमन्त्री लेखकले राष्ट्रिय परिचय पत्र सरकारको सुशासनसँग सम्बन्धित रहेकाले परिचय पत्र वितरणका सुस्त कार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको हो। गृहमन्त्री लेखकले सामाजिक सुरक्षा भत्ताका लागि अनिवार्य नगर्ने तर ज्येष्ठ नागरिकलाई घर घर गएर परिचय पत्र उपलब्ध गराउने गरी अगाडि बढ़न निर्देशन दिनुभयो। गृहमन्त्री लेखकले राष्ट्रिय परिचय पत्र बनाउने विषयलाई तीव्रता दिन पालिकाले वित्तीय समानीकरण अनुदानसँग जोड्न सकिने पनि बताउनुभयो। गृहमन्त्री रमेश लेखकले मुलुकभरका कारागारमा कैदीबन्दीको संख्या क्षमता भन्दा बढ़ी रहेकाले कारागारको नयाँ भवन निर्माण र भौतिक संरचना थप्नु आवश्यक भएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री लेखकले कारागारको भौतिक संरचना थप गर्नुपर्ने, कैदीबन्दीको स्वास्थ्य उपचारदेखि सीधा रकम वृद्धि लगायत समग्र विषय व्यवस्थापनका लागि आर्थिक व्यवस्थापन जरूरी रहेको बताउनुभयो। मन्त्री लेखकले बाल सुधार गृहमा बसेका बाल बालिकाको आधारभूत मौलिक हक अधिकार र मानव अधिकार संरक्षण एवं सुरक्षामा प्रतिबद्धता व्यक्त गर्नुभयो। त्यसै गरी उहाँले देशमा शान्ति सुरक्षा अमन चयन स्थापित गर्न तथा सुशासनको प्रत्याभूति एवं सुनिश्चितताका लागि केही कानून संशोधन परिमार्जन र नयाँ निर्माणमा आफू लागि परेको बताउनुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले आवश्यक नीतिगत सुधार सहित पर्यटन क्षेत्रलाई चलायमान बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। नेपाल पर्यटन बोर्डले हिजो आयोजना गरेको कार्यक्रममा मन्त्री पाण्डेले सार्वजनिक निजी साझेदारीको बोर्डलाई प्रभावकारी ढंगले सञ्चालन गर्दै पर्यटनलाई चलायमान बनाउन निर्देशन दिनुभयो। परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवाले वर्तमान सरकार हल्ला र प्रचारबाजी गर्नका लागि नभएर काम गर्नका लागि आएको बताउनु भएको छ। राहदानी र कन्सुलर सेवा विभागमा सेवा प्रवाहको अवस्थाको निरीक्षणपछि प्रतिक्रिया दिँदै उहाँले सरकार कुनै सस्तो लोकप्रियताका लागि र हल्ला गर्नका लागि नभएर काम गर्न आएको बताउनुभयो। संसदको महिला तथा सामाजिक मामिला समितिमा विकासको मूल प्रवाहमा आउन नसकेका जाति वर्ग तथा समुदायको भाषा संरक्षणका सम्बन्धमा छलफल भएको छ। समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा भाषा आयोगका अध्यक्ष गोपाल ठाकुरले विभिन्न 76 जात जाति भाषाकै कारण राज्यको मूल प्रवाहमा आउन नसकेको बताउनुभयो। अध्यक्ष ठाकुरले अधिकांशले मातृभाषा बोल्न नसकेका कारण भाषाहरू लोप हुने अवस्थामा पुगेको बताउनुभयो। देशभर 2000 भन्दा बढ़ीमा डेंगू रोगको संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डाक्टर गोकर्ण प्रसाद दाहालले 73 जिल्लाका 2061 जनामा संक्रमण देखिएको जानकारी दिनुभयो। मन्त्रालयले यस वर्ष सरदरभन्दा बढ़ी वर्षा हुने आकलन गरिएको हुँदा मनसूनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेंगू रोगको संक्रमण थप बढ़न सक्ने अनुमान गरेको उहाँले बताउनुभयो। मुस्ताङ, डोल्पा, जुम्ला र हुम्ला बाहेक सबै जिल्लामा डेंगूको संक्रमण फैलिएको जनाइएको छ। सबैभन्दा बढ़ी काठमाण्डुमा 249 जनामा डेंगू देखिएको छ। यस्तै झापामा 130 र चितवनमा 105 जनामा संक्रमण देखिएको छ। यसै गरी उपत्यका मात्रै 316 जनामा डेंगूको संक्रमण देखिएको छ। काठमाण्डुमा 249, भक्तपुरमा 38 र ललितपुरमा 29 जनामा देखिएको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगू संक्रमण अझै बढ़ने भएकाले सतर्कता अपनाउन आग्रह समेत गरेको छ। मंगलबार रातीको वर्षापछि आएको बाढ़ी र डुबानमा परेका 70 जनाको काठमाण्डु उपत्यका 3 जिल्लाबाट उद्धार गरिएको छ। काठमाण्डु उपत्यका प्रहरी कार्यालयले दिएको जानकारी अनुसार सो क्रममा उपत्यकामा एकजनाको खोलाले बगाएर मृत्यु समेत भएको छ। कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ परीक्षक दिनेश राज मैनालीले काठमाण्डुमा 10 पुरूष, 6 महिला र 2 बालबालिका गरी 18 जना तथा ललितपुरमा 13 पुरूष, 8 महिला र 3 बालबालिका गरी 24 जनाको उद्धार गरिएको छ। यस्तै भक्तपुरमा 13 पुरूष, 11 महिला र 4 बालबालिका गरी 28 जनाको उद्धार भएको मैनालीले जानकारी दिनुभयो। उहाँका अनुसार काठमाण्डुमा बाढ़ीले बगाएर एकजनाको ज्यान गएको छ। काठमाण्डुको सुकुम्बासी टोलमा बस्दै आएका बाँकेका 45 वर्षीय रामस्वरूप महतोको बल्खु पुलमुनि अड्किएको अवस्थामा शव फेला परेको हो। अविरल वर्षाका कारण गत जेठ 28 गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढ़ी पहिरो लगायतका विपदमा परि हालसम्म 145 जनाको मृत्यु भएको छ। केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दान बहादुर कार्कीका अनुसार बाढ़ी पहिरो लगायत विपदमा परि काठमाण्डु उपत्यकामा 2 जना, कोशी प्रदेशमा 24 जना, मधेस प्रदेशमा 6 जना, बागमती प्रदेशमा 29 जना, गण्डकी प्रदेशमा 42 जना, लुम्बिनी प्रदेशमा 24 जना, कर्णाली प्रदेशमा 8 जना र सुदूरपश्चिम प्रदेशमा 10 जना गरी जम्मा 145 जनाको मृत्यु भएको हो। उहाँका अनुसार काठमाण्डु उपत्यकामा 10 जना, कोशी प्रदेशमा 37 जना, मधेस प्रदेशमा 10 जना, बागमती प्रदेशमा 9 जना, गण्डकी प्रदेशमा 34 जना, लुम्बिनी प्रदेशमा 9 जना, कर्णाली प्रदेशमा 51 जना र सुदूरपश्चिम प्रदेशमा 14 जना गरी जम्मा 174 जना घाइते भएका छन्। काठमाण्डु उपत्यकामा 3 जना, कोशी प्रदेशमा 49 जना, गण्डकी प्रदेशमा 14 जना, कर्णाली प्रदेशमा 2 जना र सुदूरपश्चिम प्रदेशमा 5 जना गरी जम्मा 73 जनाको उद्धार गरिएको प्रवक्ता कार्कीले बताउनुभयो। बाढ़ी पहिरोमा परि कोशी प्रदेशमा 2 जना, बागमती प्रदेशमा 42 जना, गण्डकी प्रदेशमा 2 जना र कर्णाली प्रदेशमा 1 जना गरी 47 जना बेपत्ता भएका र बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ। उक्त अवधिमा विपदका घटनाबाट 4063 घर परिवार विस्थापित भएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो। बाँकेको राप्ती नदीमा भत्किएको तटबन्ध निर्माण नहुँदा स्थानीयवासी वर्षायाममा डुबान र कटानको जोखिममा रहन बाध्य छन्। भत्किएको तटबन्ध तत्काल मर्मत नगरिए वरपरका 6 गाउँ नै डुबानमा पर्ने भन्दै समयमै मर्मत गर्न स्थानीयले माग गरेका छन्। बाँकेबाट संवाददाता मोहम्मद आलम खानको रिपोर्ट।
बाँकेको राप्ती नदीमा भत्किएको तटबन्ध निर्माण नहुँदा स्थानीयवासी डुबान र कटानको जोखिममा रहेका छन्। राप्ती सुनारी गाउँपालिका साथ फतेपुरमा भत्किएको तटबन्ध निर्माण नभएपछि स्थानीयवासी डुबानको तरासमा बस्न बाध्य भएको स्थानीयवासीहरूको भनाइ छ। बाँकेको राप्ती सोनारी गाउँपालिका वार्ड नम्बर 7 र नरेनापुर गाउँपालिकाको वार्ड नम्बर 6 को बस्ती र उर्वरा भूमि जोगाउने भन्दै तटबन्ध निर्माणमा सरकारले गर्दै आएको लगानी वर्खाको भेल सँगै बग्ने गरेको छ। यसपटक पनि वर्खा लागेपछि नागरिकको आँखामा थारो हाल्न नियन्त्रणका नाममा थुपारेका ढुङ्गासँगै अघिल्लो वर्षमा बनाएका तटबन्ध समेत राप्तीले बगाएको छ। राप्ती सुनारी गाउँपालिकाका देवपुरा, पिपरहवा, खल्ला, झगडिया, गेदुवा, गंगापुर, सोनवर्षा, कुदर, बेटुवा, कुडुवा लगायतका बस्तीमा जोखिम बढ़िरहेको छ। सरकारको भने ध्यान त्यसतर्फ जान सकेको छैन। आलम खान, रेडियो नेपाल, बाँके।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। निगमले प्रेस विज्ञप्ति जारी गर्दै गैरातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाइएको जानकारी दिएको हो। निगमका अनुसार साबिकको खुद्रा विक्री मूल्यमा पेट्रोलमा प्रति लिटर एक रूपियाँ, डिजेल र मट्टीतेलमा दुई रूपियाँ घटाइएको र हवाई इन्धनको मूल्य भने यथावत कायम राखिएको छ। सिन्धुलीमा पछिल्लो समय धान, मकै, आलु, गोलभेडा लगायत अन्य अन्न र तरकारी बालीमा विकासी बिउ भिजनको प्रयोग बढ़दै गएपछि रैथाने बालीहरू लोप हुने अवस्थामा पुगेका छन्। उत्पादन धेरै हुने लोभमा किसानहरू स्थानीय रैथाने बाली छोडेर विकासी बालीतर्फ आकर्षित हुँदा रैथाने बाली लोप हुने अवस्थामा पुगेको हो। सिन्धुलीबाट संवाददाता कमल सरला सुनवारको रिपोर्ट।
डबलै बढी फल्छ क्या हाइब्रिड चाहिँ, तरकारी चाहिँ हाइब्रिडै लाउने गरे। लोकल अब काउलीहरू पनि सानो सानो हुन्छ, एक पावको फल्छ भने हाइब्रिड दुई केजीसम्मको फल्छ।
सिन्धुलीकी रेणुका तामाङ उत्पादन धेरै हुने भएपछि हाइब्रिड तथा विकासे बालीतर्फ आकर्षित भएको बताउँदै उहाँले जस्तै अर्का किसान पवित्र राई माझीले पनि पछिल्लो समय धेरै किसानको रोजाई विकासे बाली रहेको बताउनु भयो। मानिसलाई खानको लागि स्थानीय अर्ग्यानिक उत्पादन राम्रो हुने भए पनि विकासे बालीतर्फ किसान आकर्षित भइरहँदा स्थानीय रैथाने लोप हुने हो कि भन्ने चिन्ता छ उहाँलाई।
पहिले श्रेष्ठ मोटो धान भन्ने लाउँथ्यो पाखा भित्तामा, पहिलेको पुरानो धान नै स्वादिलो हो, तर अब अहिले स्वादिलो भन्दा पनि पहिलेको दाँचोमा जग्गा जमिन अब सबैको घट्दो रूपमा गएको छ, अनि त्यसले गर्दाखेरि नि जुन धेरै फल्छ त्यही नै लगाउने।
स्थानीय बिउ बिजनलाई पनि कृषि प्राविधिकहरूको उचित सल्लाह परामर्श लिएर उत्पादन बढाउन सक्ने सम्भावना भए पनि त्यतातिर कसैको ध्यान पुगेको छैन। स्थानीय बिउ तथा उत्पादनलाई विकासे बालीले विस्थापित गरिसकेको र स्थानीय बिउ बिजन लगाउँछु भन्दा पनि पाइने छाडेको बताउनुहुन्छ अर्का किसान विमला थापा।
समग्रमा हेर्दाखेरि चाहिँ जति पनि स्थानीय रैथाने वस्तुहरू छन् ती वस्तुहरू चाहिँ लोप भएर अब नयाँ उन्नत जातो भनेर आएको छ, बिउ बिजन खोज्दा पनि पाइएको अवस्था चाहिँ छैन।
कृषि विकास कार्यालय सिन्धुलीको प्रमुख अरूण खनालले भने रैथाने बालीको विभिन्न कार्यक्रम तथा प्रचार प्रसार गरेर संरक्षण गर्ने बताउनु भयो।
रैथाने बालीको बिउ बिजनको लागि जात दर्ता गर्नको लागि प्रदेश सरकारले गर्न सक्छ विभिन्न कार्यक्रमहरू मार्फत अबका दिनहरूमा स्थानीय जातहरूलाई दर्ता गरेर त्यसको संकलन र प्रचार प्रसार गर्ने कार्यक्रम राख्दैछ।
स्थानीय उत्पादनलाई जोगाउन र यसको संरक्षणको लागि प्रचार प्रसार गरी स्वदेशी उत्पादनलाई बजारीकरण गर्न तीनै तहको सरकारले विशेष ध्यान दिन आवश्यक छ। कम्बल सरला सुनवार, रेडियो नेपाल, सिन्धुली। अब अन्तर्राष्ट्रिय समाचार। प्यालेस्टिनी समूह हमासका शीर्ष नेता इस्माइल हानियाको इरानको राजधानी तेहरानमा हत्या भएको छ। इजरायलले तेहरानमा गरेको आक्रमणमा हानियाको निधन भएको हमासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। इरान र प्यालेस्टाइनले आक्रमण इजरायलले गरेको आरोप लगाए पनि इजरायलले कुनै प्रतिक्रिया जनाएको छैन।
उप प्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले रोजगारी तथा स्वरोजगारी सृजनामा महत्वपूर्ण योगदान दिने, घरेलु तथा साना उद्योगको विकास एवं प्रवर्धनमा सरकारले ध्यान दिने बताउनु भएको छ। नेपाल घरेलु तथा साना उद्योग महासंघको प्रतिनिधि मण्डलसँग बुधबार अर्थ मन्त्रालयमा भएको भेटघाटमा अर्थमन्त्री पौडेलले घरेलु तथा साना उद्योगका पक्षमा आवश्यक नीति, नियम, कानून, निर्देशिका ल्याउन मन्त्रालय तयार रहेको स्पष्ट पार्नुभयो। सरकारले सबै खालका उद्योग, व्यवसाय, रोजगारी, उत्पादन, उत्पादकत्व लगायतका क्षेत्रमा देखिएका समस्या समाधानका विषयहरूमा सूक्ष्म रूपमा अध्ययन गरिरहेको अर्थमन्त्रीले उल्लेख गर्नुभयो। अर्थमन्त्री पौडेलले अर्थतन्त्रलाई चलायमान बनाउने महत्वपूर्ण भूमिकामा रहेका मुलुकका उद्योगी व्यवसायीबाट प्राप्त राय सुझावलाई सम्बोधन गर्ने गरी नीति तथा कार्यक्रम कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो। भेटघाटमा महासंघका अध्यक्ष उमेश प्रसाद सिंहले मुलुकको अर्थतन्त्रको संभागका रूपमा रहेका लघु, घरेलु तथा साना उद्योगको अवस्था हाल दयनीय रहेकोले राहत तथा उद्धारका पक्षमा प्रभावकारी कदम चाल्न सरकारको ध्यान आकर्षण गराउनुभयो। बुधबार नेपाली शेयर बजारको कारोबार हालसम्मकै उच्च रकम बराबरको भएर नयाँ रेकर्ड निर्माण गरेको छ। यस दिन नेप्सेमा 21,91,15,00,000 रुपियाँ बराबरको शेयरको किनबेच भएको छ। यस दिन कारोबार रकम हालसम्मकै उच्च रकम हो। यसअघि 2078 साउन 31 गते नेप्सेमा 21,64,00,000 शेयरको किनबेच भएको थियो। बुधबारको कारोबार रकम पछि नेपाली शेयर बजारमा नयाँ रेकर्ड निर्माण भएको हो।
आर्थिक समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
नेपालका प्रिन्स दाहाल पेरिस ओलम्पिक्सको तेस्रो खेलमा पनि पराजित भएका छन्। अनुभवी तथा युरोपमा तीन पटक विभिन्न प्रतियोगितामा तीन काँस्य विजेता मिसा जिल्भरम्यानसँग सोझो सेटमा पराजित भएका हुन्। मिसाले प्रिन्सलाई 22-12 र 21-10 को सोझो सेटमा पराजित गरे। मिसाको यो चौथो ओलम्पिक हो। यसअघि उनले लन्डन, रियो र टोकियो ओलम्पिक्समा प्रतिस्पर्धा गरेका थिए। 35 वर्षका मिसाले 17 पटक वर्ल्ड च्याम्पियनशिप खेलिसकेका छन्। उनले सन् 2019 र सन् 2023 युरोपियन गेम्स र 2022 युरोपियन च्याम्पियनशिपमा काँस्य जितेका थिए।
खेल समाचार प्रस्तुत गर्दै हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज देशभर आंशिकदेखि सामान्यतया बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुका साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा अधिक वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 31.2 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 22.3 डिग्री सेल्सियस, वर्षा 0.2 मिलिमिटर, सापेक्षिक आद्रता 94%। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 30-32 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय बिहान 5 बजे भयो भने सूर्यास्त भरे साँझ 6 बजे हुनेछ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। मन्त्री परिषदको सिफारिशमा राष्ट्रपतिद्वारा बागमती, लुम्बिनी र कर्णाली प्रदेशका लागि प्रदेश प्रमुख नियुक्त। राजनैतिक स्थायित्व, विकास र सुशासनको माध्यमबाट देशलाई समृद्धितर्फ लैजानुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। राष्ट्रिय परिचय पत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्री रमेश लेखकको निर्देशन। देशभर हालसम्म 2000 भन्दा बढ़ीमा डेंगू संक्रमण पुष्टि। डेंगू संक्रमण अझै बढ़ने भएकाले सतर्कता अपनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रह। हमासका शीर्ष नेता स्माइल हानियाको तेहरानमा हत्या। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार बुलेटिन 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।